احترام مقدس جو مختلف علوم الحکم کا سر چشمہ ہے، اس میں علم کے اصولات اور حکمت کی کلیدیں موجود ہیں. ان اصولوں میں سے ایک یہ بھی ہے کہ اس خدا کی عزیز کتاب میں باپ کا تصور یعنی دروازے کا تصور پایا جاتا ہے، اور یہ تصور بھی بڑا عجیب ہے کہ غور سے دیکھنے سے پتہ چلتا ہے کہ خدا کے وہاں ہر چیز کا دروازہ ہے. نہ صرف بہشت اور دوزخ کے دروازے ہیں بلکہ آسمان کے بھی دروازے ہیں، دین کے بھی دروازے ہیں، یہاں تک کہ خدا کا بھی دروازہ ہے، رسول کا بھی دروازہ ہے اور امام کا. خدا کا دروازہ پیغمبر ہیں صلی اللہ علیہ وسلم، کہ اس کے بغیر یعنی اس کی شناخت، اطاعت، فرمان برداری اور محبت کے بغیر کوئی شخص خدا تک رسا نہیں ہو سکتا. یہ بات یہاں پر ختم نہیں ہوتی ہے، بلکہ رسول کا بھی دروازہ ہے کہ اس دروازے کے بغیر کوئی فرد بشر پیغمبر کو جیسا کہ پانا چاہیے نہیں پا سکتا، اور وہ حضور کا دروازہ مولانا مرتضی علی ہیں جو اساس ہیں. اور مولانا مرتضی علی کا دروازہ امام ہیں یعنی حضرت حسن اور حضرت حسین، ان کا دروازہ حضرت امام بن راجین ہیں، ان کا دروازہ حضرت امام محمد باقر ہیں. اعلیٰ حضرت قیاس یہاں تک کہ ان پاک مقدس اماموں کے سلسلے میں حاضر امام ہیں جو امامت کے گیٹ ہیں، اس لیے کہ اگر کوئی شخص زمانے کے امام سے انکار کرتا ہے تو اس پر امامت کا دروازہ بند ہو جاتا ہے، اور جب امامت کا دروازہ بند ہو جاتا ہے تو نبوت کا راستہ، نبوت کا دروازہ نہیں ملتا، اور جس وقت نبوت کا دروازہ نہیں ملتا تو الوہیت، تو ربوبیت یعنی خداوندی کا دروازہ بند رہتا ہے. اس کا مطلب یہ ہوا کہ اگر کوئی شخص خدا کو مانتا ہے اور رسول کو نہیں مانتا تو اس کے لیے دینی طور پر کوئی فائدہ نہیں ملتا، اور اگر کوئی شخص خدا و رسول دونوں کو مانتا ہے اور متضادی کو نہیں مانتا ہے تو اس کے لیے حقیقتوں کا دروازہ بند ہے. اگر کوئی شخص خدا و رسول اور علی کو مانتا ہے اگر بات کے کسی امام کو نہیں مانتا ہے تاہم کی زمانے کے امام پر تو اس کو کوئی فائدہ نہیں. اس لیے کہا گیا کہ خدا کا دروازہ رسول ہے اور رسول کا دروازہ اساس، جو خاص مرتبہ ہے امامت کا، اور اساس کا دروازہ ایک بات دیگر ہے. دوسرے اعتبار سے زمانے میں خدا کا دروازہ رسول، رسول کا دروازہ اساس، اساس کا دروازہ امام، امام کا دروازہ خشیع، اور حجت کا دروازہ دائی، اور دائی کا دروازہ معذور. اسی طرح دین کا راستہ آگے بڑھتا ہے. جیسے قرآن میں درجات کا ذکر ہے اور وہ درجات یہی ہیں، اور جیسے قرآن میں سیڑھیوں کا ذکر ہے اور وہ سیڑھیاں یہی ہیں، اور جیسے قرآن میں باب صغیر کا ذکر ہے اس کی اب ہم وضاحت سے بات کرنے والے ہیں، تو اور یہی دین کے دروازے ہیں کہ ایک دروازہ खुलता है, रास्ता मिलता है और फिर दूसरा दरवाजा खुलता है। इब्राहिम की मिसाल को लिखिए कि उन्होंने सबसे पहले तारे को देखा जो दूध दिन में से था, उस तारे ने चांद तक पहुंचा दिया, चांद ने उनको सूरज की तरफ रहनुमाई की और सूरज ने आखिरी मकाम तक पहुंचा, ये वजूद दीन है। दूसरी तरफ बाब शरीफ की बात करते हैं कि बाब शरीफ पुरानी तवारीख में एक हकीकत है जिसका कुरान में जिक्र मौजूद है और इसका ज़ाहिरी पहलू इस तरह से है कि बनी इसराइल सरकश हुए थे, लिहाजा खुदावंद आलम ने हज़रत मूसा से इरशाद फरमाया कि ए मूसा, ये तो खुशी से इताअत और सजदा करने वाले नहीं हैं, इसलिए शहर का दरवाज़ा इतना छोटा बनाओ कि इसके अंदर इनको झुकते हुए दाखिल हो जाना पड़े, ताकि इसी तरह की एक मजबूरी की शिकायत हो। यानी मूसा अलैहिस्सलाम ने एक छोटा सा गेट खड़ा किया कि वो बहुत ही फस्त था, जिसमें से वो लोग झुक झुक कर दाखिल हो जाते थे। मगर इसका मतलब यहाँ पूरा नहीं होता है, क्योंकि ये एक काबिली पस नज़र रखता है और वो ये है कि बाब शरीफ हर वक्त लोगों के सामने है। बाब शरीफ का मतलब पैगंबर के बाद असास ही है और असास के बाद इमाम और इमाम के बाद हुज्जत। इमाम हज़रात जिस्मानियत के अतबार से शरीर हैं, लोगों की नज़र में उनकी बशरियत शरीर है और जिस्मानी हुदूद की इताअत उस वक्त बजा लाई जा सकती है जबकि कोई शख्स खुद को कमतर तसव्वुर करे और झुक जाए तो वो दरवाज़ा उसको रास्ता देगा, और अगर कोई शख्स झुक नहीं जाता और इसी तरह गगन उठाए हुए उसे दाखिल हो जाना चाहता है तो सर उसका फूट जाता है, ये चीज़ वो दाखिल नहीं हो सकता। इशारा है कि वजूद जिस्मानी जो खुदा की तरफ से मुकर्रर हैं उनके सामने बंदा ही मोमिन खुद को हकीर, कमतर और फना समझे। उनकी बशरियत जिस्मानियत के सामने झुक जाए और झुकने की तावील किताब फरमान बदारी है, तब उसको कोई रास्ता मिले। आज दुनिया में बहुत से लोग खुदा के रसूल को नहीं मानते हैं, तभी तो वो खुदा तक रसा नहीं हो सकते, और कुछ लोग रसूल को मानते हैं कि रसूल के गेट को नहीं मानते, वो लोग भी खुदा और रसूल तक नहीं पहुँच सकते। तो कुछ लोग हैं कि रसूल के गेट को मानते हैं लेकिन बाद के गेट उनको नहीं मानते हैं, इसे कोई फायदा नहीं मिलता। तरतीब और उसूल यूँ होना चाहिए कि जो सामने गेट है उससे दाखिल हो जाना शुरू किया जाए, और यही वजह है कि रसूल अकरम ने सारे इल्म को इमामी ज़माना से वाबस्ता बताया है कि वमन लम यअरिफ इमामी ज़मानिही फ़क़द माता वमीतहु जाहिलिया वजाहिलिया, और जो अपने वक्त के इमाम को नहीं पहचानता तो वो वक्त से पहले जाहिलियत की मौत मर चुका होता है, और ऐसा शख्स नार में। यानी आग में है। अब आप सोचिए कि जो इमाम को नहीं पहचानता है वो क्यों जहालत की मौत मर चुका होता है। दानिशमंद के लिए इसका मतलब वाज़ह है कि सारा इल्म, सारी हिकमत, दानाई इमाम के साथ और सारी जहालत और नादानी इमाम से सिंह की मुखालिफ में है। और इमाम को पहचानना ये तो बहुत बड़ी बात है। लफ्जों में मानी होती है, लफ्जों में हिकमत होती है, यानी उन लफ्जों में जो खुदा के हैं और रसूल के हैं। तो ये रसूल की हदीस है, इसलिए इसमें बहुत बड़ी हिकमत। रसूल के कलाम में और खुदा के कलाम में एक यहाँ से देखा जाए तो कोई फर्क नहीं, सिर्फ एक फर्क कि खुदा का कलाम कुरान की हदूद में है और रसूल का कलाम इससे बाहर है। ये फर्क है। जिस माना में फर्क नहीं है उसका एक सबूत कुरान से मिलता है। वमा यंतिकु अनिल हवा, वो अपने नफ्स के ख्वाहिश से नहीं बोला करता, उसने बोलने के लिए खुदाई ताकतें कारफरमा हैं। जिस तरह एक मोमिन के इख्तियार में से बहुत कुछ कम होता है जबकि खुदा की तरफ से इसको तौफीकात तायीदात आने लगती है, तो बंदा ही मोमिन का अपना इख्तियार कम से कम होता चला जाता है। यह तो एक मोमिन की बात है और रसूल इस सिलसिले की चोटी पर है। रसूल वो हस्ती हैं जिस पर तायदात और तौफीकात हिदायात और इल्हामात और वही की बारिश होती है। लिहाजा उनका अपना इख्तियार कहाँ होता है कि वो अपने इख्तियार से कुछ बोले। उनमें तो खुदा बोलता है, खुदा कलाम करता है, तो रसूल तवक्कुल के आला मकाम पर होते हैं। तो तवक्कुल क्या है? तवक्कुल खुदा की कारसाजी का, खुदा के काम करने का, खुदा के वकील बन जाने का नाम है। ये बंदे मोमिन के इख्तियार में रहने की बात है और खासकर रसूल का इख्तियार। तो रसूल का कलाम खुदा का कलाम होता है, इसलिए ये जो हदीस है सही हदीस है। आप तो ये बात जान चुके हैं कि तारीफ सही हदीस की है, जो जाली और बनावटी हदीस है उसमें कोई तारीफ नहीं है। वो तो किसी शख्स का बना बनाया फाउल होता है, उससे तो गुमराही होती है, हिदायत नहीं होती। तो ये सही हदीस है कि जिसने अपने वक्त के इमाम को नहीं पहचाना तो वो जाहिलाना मौत मर चुका होता है और उसका ठिकाना आतिशी दोज़ख है। इससे ज़ाहिर है कि उलूम का यानी दीनी और खुदाई उलूम का सरचश्मा इमाम किस माना में और किस सेंस में, इस सेंस में कि वो दरवाजा है रसूल के और रसूल दरवाजा है खुदा के और खुदा इल्म हिकमत का खजाना है। इस तसव्वुर से बड़ी सख्ती के साथ खुदाई उलूम पर पाबंदी लग जाती है और एक ऐसा तसव्वुर मिलता है कि रसूल ने अपने जमाने में हकीकी इल्म के मोती बखेर नहीं दिए। उन्होंने जमाने में नीति की हिदायत की लेकिन इसरार खुदावंदी को खजाने के तौर पर रखा और वो इमाम के सपूर्द कर दिए, वरना ये तसव्वुर कायम नहीं रह सकता। मेरा मतलब है कि अगर मान लिया जाए कि रसूल अकरम ने अपने वक्त में खुदाई इल्म के खजाने लुटा दिए और कोई बात बाकी नहीं रही, क़यामत तक तमाम हालात लोगों के सामने लाए और आसमानी फजा ने मुख्तलिफ तरीकों से बखेर के रख। और अगर इस मकरूजा को तस्लीम करें तो फिर कुरान का वजूद बेकार हो जाता है और दोस्त और दुश्मन का कोई फर्क बाकी नहीं रहता। और जो हकदार है तो जिसका हक नहीं उसमें भी कोई फर्क बाकी नहीं रहता। और इल्म के लिए जो शर्त है या जो तकवा है उसकी भी जरूरत नहीं होती है कि अगर दुनिया में खजाने उत्पन्न हैं तो हर कोई उसको हासिल करेगा। ये बात नहीं है इस तस्वुर का कि रसूल इल्म का शहर है और अली उसका दरवाजा है, नेज रसूल हिकमत का घर है और अली उसका दरवाजा है। इस तस्वुर का क्याम इस बात पर है कि हमेशा ये शहर और ये घर इस तरह से आली मुबाकी है और जिसकी वजह से लोगों के दो गुरु बनते हैं, एक वो जो इस दरवाजे को नहीं जानते हैं उससे की तरफ तवज्जो नहीं देते हैं, दूसरे वो जो इस दरवाजे से दाखिल हो जाते हैं। इस सूरत में हकीकी इल्म का वजूद इस शहर के बाहर और इस घर के बाहर कहीं भी नहीं मिलता है, क्योंकि रसूल ने इस शहर को और इस घर को पैदा नहीं किया, इसको आबाद किया, इसके उसूलात को कायम किया, इसके कवानीन को बताया और दायमी तौर पर यह तस्वुर लोगों के सामने रखा। फिर कोई हकीकी इल्म इस शहर के बाहर और इस घर के सिवा कैसे हो सकता है? जो अगर हम माने कि यानी इस शहर के बाहर और इस घर के सिवा कहीं भी खुदा का इल्म नहीं है तो इसका एक लाजमी रिजल्ट ये सामने आया कि असल में रसूल ने इल्म के खजाने नहीं लुटाए थे, उन्होंने कानून के तहत एक उसूल के मुताबिक लोगों को ज़रूरी हिदायत दी थी और उनके ज़माने के मुताबिक उनको हिदायत दी थी और बाकी ज़माने के मुताबिक जो कुछ होना चाहिए मुस्तकिल और तदरीजी हिदायत की जिम्मेदारी इमाम को सौंपी थी। ये बात इसलिए कही गई कि अगर रसूल ने इल्म के जवाहिरात लुटाए होते तो वो जवाहिरात लोगों के पास होते और अली के बगैर इमाम के बगैर इन जवाहिरात को लोग इस्तेमाल करते और अपने हम मजहब वालों को हमसा वालों को ये मोती ये जवाहिरात ये खजाने दे देते। फिर सवाल पैदा नहीं होता कि कोई शख्स किस तरह इमाम के बगैर जाहिल रह सकता है। तो मैंने कौल रसूल की तारीफ की कि वह खुदा के कौल की तरह है और आप गौर से देखें, इस्लामी कुतुब का मुतालिया करें और उन कुतुब का मुतालिया करें जिनसे हदीसों की पहचान होती है या हदीसों के सिलसिले में या हदीस रसूल की अहमियत के बारे में बात बताई जाती है तो आपको इसका इल्म हो जाएगा। और इस अहमियत के साथ देखने से पता चलता है कि इमाम इल्म का मरकज है, रूहानी इल्म का, खुदाई इल्म का, हकीकी इल्म का। और जो उसके सिवा हैं वो जाहिल हैं, जाहिल दीनी इल्म से, जाहिल हकीकी इल्म से, जाहिल खुदाई इल्म से, जाहिल रूहानी इल्म से, जाहिल रूह की शिनाख्त से, खुदा की शिनाख्त से,
پیغمبر اور امام کی شناخت سے اپنی ذات کی شناخت سے جاہل، دنیا کے کسب سے جاہل نہیں، اور علم کے لغوی معنی ہیں جاننا، لیکن سوال پیدا ہوتا ہے کہ کیا جاننا؟ دنیا کے کاموں کو جاننا؟ نہیں، خدا کے بیدون کو جاننا، دین کو جاننا، آخرت کو جاننا، حلوق کو جاننا، حقیقت کو جاننا، اور جن چیزوں کو جاننا چاہیے ان کو جاننا، یہ علم، علم کی ڈیفینیشن. اگر کوئی شخص علم کی ڈیفینیشن غلط بتائے تو یہ بات صحیح نہیں، اس لیے کہ دنیا میں لوگ جو چاہیں تو جہالت کا نام علم کر سکتے، گمراہی کو ہدایت کہہ سکتے. یہ بات ایسی ہوئی جیسے کوئی دن کو رات کہتا ہے اور رات کو دن، کوئی چاہے کہہ سکتا ہے، کوئی انکار کرنا چاہے کر سکتا ہے، اس کے لیے کوئی لازمی ہے. چنانچہ یہی ہو رہا ہے کہ دنیا میں بہت سے لوگ جہالت کو علم تصور کرتے ہیں اور جہالت کو سجا سجا کر علم کے نام سے پیش کر رہے ہیں، گمراہی کو ہدایت کے عنوان سے استعمال کر رہے ہیں اور غلط رستے کو صراط مستقیم اختیار کرتے ہیں. جو غیر امام ہے اس کو امام مانتے ہیں. تو قرآن میں جا کے دیکھیں کہ کچھ لوگ شیطان کو اپنا دوست بنا رہے ہیں. خدا کے کہنے کے مطابق قرآن کے بموجود بہت سے لوگ شیطان کو اپنا دوست بنا رہے ہیں، لیکن ظاہر میں جا کے دیکھیں، ہر فرقے میں جا کے دیکھیں، مذاہب عالم کا مطالعہ کر کے دیکھیں کہ کوئی فرقہ ایسا نہیں ہے، کوئی شخص ایسا نہیں ہے جو شیطان کو گالیاں نہیں دیتا ہو. لیکن یہ کیا بات ہے؟ ادھر خدا کہتا ہے کہ بہت سے لوگ شیطان کو دوست بنا رہے ہیں، ادھر یہ حال ہے کہ ہر شخص کو شیطان سے نفرت ہے. اب ہم اس کو کس طرح سمجھے؟ کون لوگ ہیں، کون سا فرقہ ہے، کون سا مذہب ہے جو شیطان کو اپنا دوست مان رہا ہے؟ بات دراصل اس طرح سے ہے کہ لوگ ناسمجھی میں اور لاشعوری طور پر شیطان کو اپنا دوست بنا رہے ہیں، جس کو وہ پیشوا مانتے ہیں، جس کو وہ ولی مانتے ہیں، جس کو وہ بزرگ قرار دیتے ہیں، وہ ہے شیطان، اور اس کے سوا اس مفہوم کا کوئی مطلب نہیں ہے. جس میں فرمایا گیا ہے کہ وہ لوگ شیطان کو اپنا دوست، ولی، آقا مان رہے ہیں. تو اس لیے میں نے کہا کہ دنیا میں بہت سے لوگ جہالت کا نام علم بتاتے ہیں اور تاریکی کو روشنی سمجھ رہے ہیں اور باطل کو حق تصور کرتے ہیں. یہ سب کچھ اس لیے ہے کہ انسان کی اپنی جزوی عقل راہ خدا کے جاننے کے لیے کافی نہیں ہے. کوئی شخص راہ مستقیم سے بھٹک جاتا ہے تو اس خیال سے بھٹک جاتا ہے کہ شاید وہ جس سمت کو جا رہا ہے صراط مستقیم اس طرف. آپ دنیا کے تمام مذاہب سے پوچھیں، ان میں سے ہر ایک کہے گا کہ وہ حق پر ہے، کوئی نہیں کہے گا کہ وہ غلطی پر. یہود سے جد پوچھیں، نصارہ سے پوچھیں، ہندو سے پوچھیں، زرتشت سے پوچھیں، بدھسٹ سے پوچھیں اور دوسرے مذاہب دنیا میں بڑے چھوٹے جتنے بھی ہیں، کوئی نہیں مانے گا کہ اس کا رستہ کھو گیا، کوئی نہیں مانے گا. تو اس کو کوئی نہیں سمجھے گا خدا و رسول اور امام کے سوا، یعنی جو تاریکی میں ہیں وہ نہ تو خود کو پہچانیں گے نہ دوسروں کو، یعنی جو تاریکی میں ہیں وہ اپنے رستے کی تعریف نہیں کر سکیں گے، وہ نہیں بتا سکیں گے کہ کیا ہے، اور دوسروں کو بھی نہیں سمجھیں گے. مگر ہاں جو صراط مستقیم پر ہیں وہ خدا و رسول اور امام کے بعد وہ کچھ فرق کر سکیں گے، وہ کچھ بتا سکیں گے، کیونکہ اس کے پاس روشنی ہے، وہ ریئلائز کر سکیں گے، وہ اس طرح حقیقت بیان کر سکیں گے کہ ان کے پاس جو علم ہے، جو حقیقت ہے، وہ اس کا بیان کر سکیں گے. اور اس سے سوا دنیا میں کوئی شخص، کوئی گرو یہ نہیں بتا سکتا ہے کہ حقیقت کیا ہے. وہ حقیقت سے دور ہے، ناآشنا ہے، اور حقیقت سے کھویا ہوا ہے، تو وہ نہیں بتا سکے. یہ بات ہے کہ ہر چیز کا دروازہ ہوا کرتا ہے، اور دین میں اس تصور کے بعد کوئی چیز نہیں ہے، تو ہمیں شکر گزار ہونا چاہیے کہ ہمیں خدا کی رسی ملی ہے اور ہم اسی رسی سے وابستہ ہیں، اسی رسی کو تھامے ہوئے ہیں، اور یہی رسی یعنی امامت گیٹ ہے نبوت کا، وہ نبوت گیٹ ہے خداوندی کا. اور میں نے کبھی یہ بھی بتایا تھا کہ خدا کے لیے اقرار مشکل نہیں ہے، رسول کے لیے اقرار مشکل ہے، اور رسول کے لیے اقرار مشکل نہیں ہے، اساس کے لیے اقرار مشکل ہے، اور اساس کے لیے اقرار مشکل نہیں ہے چونکہ وہ زمانۂ نبوت میں مشہور ہے، اس کو کون نہیں مانتے. اساس کے بعد کے سلسلے میں ہر امام کے لیے اقرار مشکل ہے، اور سب سے بڑی مشکل زمانے کے امام کو ماننا ہے. یہ باب صحیح وَدْخُلُ الْبَابَ سُجِّدًا وَقُولُوا حِطَّةٌ نَغْفِرْ لَكُمْ خَطَايَاكُمْ وَسَنَزِيدُ الْمُحْسِنِينَ. زمانے کے امام وہ باب صحیح ہیں جو خدا کے حکم سے قائم کیا گیا ہے، اس دروازے سے جھک جھک کر داخل ہو جانا ہے. اور آج کی کلاس بس اتنی ہوگی، اور باقی جو کچھ سوال ہیں ابھی بھی آپ کر سکتے ہیں. اور آج کے لیے اتنا کافی ہے. شکریہ کہ آپ نے بہت توجہ دی اور بڑے شوق سے لکھا. شکریہ.